دلا غافل نہ ہو یکدم، یہ دنیا چھوڑ جانا ہے بغیچے چھوڑ کر خالی، زمین اندر سمانا ہے۔
الحمدللہ رب العالمین والصلاة والسلام علی سید المرسلین، اما بعد فاعوذ باللہ من الشیطان الرجیم، بسم اللہ الرحمن الرحیم، الصلاة والسلام علیک یا رسول اللہ وعلی آلک و صحابک یا حبیب اللہ، الصلاة والسلام علیک یا نبی اللہ وعلی آلک و صحابک یا نور اللہ۔ مدنی چینل کے ناظرین، سلسلہ ہے ایسی بھی کیا ضد ہے، اور آج کا جو ہمارا موضوع ہے بہت اہم ہے، جھوٹ بولنے سے بچتے کیوں نہیں۔ فرمان مصطفیٰ صلی اللہ علیہ وآلہ وسلم، نیت المؤمن خیر من عملی، مسلمان کی نیت اس کے عمل سے بہتر ہے۔ اللہ پاک کی رضا کے لیے، ثواب کے لیے اچھی اچھی نیتیں کر لیں، رضا الہی کے لیے، حصول ثواب کے لیے، علم دین حاصل کرنے کے لیے اس سلسلے میں شریک رہوں گا، اور جو باتیں سنوں گا اسے یاد رکھوں گا، عمل کروں گا، دوسروں تک پہنچانے کی کوشش کروں گا۔ درود پاک کی فضیلت میں اللہ پاک کے آخری نبی محمد عربی صلی اللہ علیہ وآلہ وسلم کا مبارک فرمان ہے، بندہ جب تک مجھ پر درود پڑتا رہتا ہے، اللہ پاک کے فرشتے اس پر رحمتیں نازل کرتے رہتے ہیں۔ اب تمہاری مرضی کہ تم مجھ پر درود کم پڑھو یا زیادہ۔ صلو علی الحبیب صلی اللہ تعالی علی محمد۔ حضرت سیدنا بلال بن حارث رضی اللہ عنہ روایت کرتے ہیں کہ رسول اللہ صلی اللہ علیہ وآلہ وسلم کا فرمان ہے کہ بندہ زبان سے بھلائی کا ایک کلمہ نکالتا ہے، حالانکہ وہ اس کی قدر و قیمت نہیں جانتا، اس کے باعث اللہ پاک قیامت تک کے لیے اپنی رضا مندی لکھ دیتا ہے۔ اور بے شک ایک بندہ اپنی زبان سے ایک برا کلمہ نکالتا ہے، وہ اس کی حقیقت کو نہیں جانتا، اللہ پاک اس کی بنا پر اس کے لیے قیامت تک اپنی ناراضی لکھ دیتا ہے۔ اس میں کوئی شک نہیں کہ زبان اللہ پاک کی عطا کردہ نعمتوں میں سے ایک عظیم نعمت ہے، اور اس کی قدر و قیمت تو گونگا ہی بہتر جانتا ہے، اور یہی زبان ہے کہ جس کے استعمال سے اگر کوئی پکا کافر ہے لیکن صدق دل سے اگر اس زبان سے کلمہ نکالتا ہے تو وہ ایمان کی دولت سے مالا مال ہو جاتا ہے، اور ایک مسلمان اگر بے احتیاطیوں کے سبب اس زبان سے کوئی ایسا کلمہ نکالتا ہے جو کفر ہوتا ہے تو ایمان سے ہاتھ دھو بیٹھتا ہے۔ تو اسی طرح اس زبان کے ذریعے نیکیاں بھی کمائی جاتی ہیں، اور یہی زبان ہمیں گناہوں میں مبتلا کر کے جہنم کی گہرائیوں میں بھی پہنچا سکتی ہے۔ تو اس دور میں زبان کا جو اس کی حفاظت کا جو تصور ہے یہ تقریباً ختم ہوتا نظر آتا ہے، اور یہ زبان کا جو چھوٹا سا ایک بوٹی کا ٹکڑا ہے، ہمیں اس کا احساس نہیں ہوتا کہ یہ ہماری جو وجود کو دنیا اور آخرت میں کس قدر آزمائش میں مبتلا کر سکتا ہے۔ تو آج کا جو ہمارا موضوع ہے وہ اسی عنوان کے تحت ہی ہے۔ ظاہر بندہ جب بات کرتا ہے تو اس میں کئی مرتبہ ایسا ہوتا ہے کہ جھوٹ شامل ہو جاتا ہے، اور کئی ایسے معاملات ہوتے ہیں کہ جس میں مطلب اس بات کا احساس بھی نہیں ہوتا کہ میں جھوٹ بول رہا ہوں۔ آج الحمدللہ ہمارے جو ساتھ اسلامی بھائی ہیں، میں ان سے بھی اسی موضوع پر مزید کچھ ہم مدنی پھول لیں گے کہ انسان جھوٹ کیوں بولتا ہے، یہ آخر کیا اس کے ایسے فیکٹرز ہوتے ہیں، ایسے عوامل ہوتے ہیں کہ جس کے ذریعے جھوٹ بولتا ہے۔
زبان کے متعلق جیسا کہ آپ نے ارشاد فرمایا کہ زبان اللہ رب العالمین کی بہت بڑی اور بہت خوبصورت نعمت ہے،
جی،
اور یہ حقیقت بات ہے، اس سے کوئی انکار نہیں کہ اس کی جو قدر ہے وہ ایک گونگا ہی بہتر جانتا ہے، وہ ہی سمجھتا ہے کہ زبان کتنی زبردست اور کتنی بڑی نعمت ہے۔ اس سے بندہ تلاوت قرآن کر سکتا ہے، ذکر اللہ کر سکتا ہے، اپنا واقف ضمیر بیان کر سکتا ہے، اللہ رب العالمین کو راضی کرنے والے کام کر سکتا ہے. اور جیسا کہ ابھی آپ نے بتایا کہ اسی زبان سے بندہ ایسے بھی کام کرتا ہے کہ جس سے دنیاوی طور پر بھی اسے نقصان ہوتا ہے، اپنے مسلمان بھائیوں کا نقصان کرتا ہے، اور اخروی طور پر بھی اللہ رب العالمین کے ناراضی مول لیتا ہے، اپنے حبیب کبریا صلی اللہ علیہ وآلہ وسلم کو ناراض کرنے والے کام کر لیتا ہے. دیکھیں جس طرح ایک معاشرے میں ظلم برداشت نہیں کیا جا سکتا نا، ظلم کے ساتھ ایک معاشرہ، ظلم کی بنیاد پر ایک معاشرہ جو ہے وہ قائم نہیں رہ سکتا، اسی طریقے سے جھوٹ کی بنیاد پر بھی نا ایک معاشرہ قائم نہیں رہ سکتا. کیونکہ جب معاشرے میں جھوٹ ہو جائے گا، جگہ جگہ جھوٹ بولا جا رہا ہوگا، تو پھر ہوگا یہ کہ انصاف کا ملنا ناممکن ہو جائے گا.
صحیح.
نفرتیں پھیل جائیں گی معاشرے کے اندر، لوگوں کی امید جو ہے وہ کم ہونا شروع ہو جائیں گی، لوگ مایوس ہونا شروع ہو جائیں گے، اسی طریقے سے اعتماد جو ہے وہ ختم ہونا شروع ہو جائے گا.
بالکل.
جھوٹ کے بہت سارے نقصانات ہیں، لیکن ان نقصانات ہونے کے باوجود بھی ایک بڑی تعداد ہے وہ جھوٹ بولتی ہے، جھوٹ جو ہے وہ سرایت کرتا جا رہا ہے اور لوگ جھوٹ بولتے ہیں. اس کی وجوہات کیا ہے؟ دیکھیے وجوہات بہت ساری وجوہات بیان کی جا سکتی ہیں. ایک جو وجہ ہے جھوٹ بولنے کی وہ ہے مال کا حصول. مال کا حصول کہ جب بندہ یہ سمجھتا ہے کہ میں جو ہے جھوٹ کے بغیر مال حاصل نہیں کر سکتا، تو
جیسا کہ آج کل دکانداروں کا ایک کانسیپٹ ہوتا ہے،
جی ہاں، پھر وہ جو ہے جھوٹ کا سہارا لیتا ہے. میں یہاں پہ کچھ مثالیں عرض کرتا ہوں، اور مثال عرض کرنے کے بعد میں آپ کو وجہ بھی بتاتا ہوں یہ مثالیں میں نے کیوں دی. ایک مثال لے لیجیے، پنکھے کا بیئرنگ خراب ہو گیا، یا کسی بھی چیز گاڑی کا بیئرنگ وغیرہ خراب ہو گیا، گئے بیئرنگ چینج کروانے کے لیے کہ بیئرنگ خراب ہو گیا کیا ہے. بیئرنگ ایسا تھا کہ اس میں گریس لگا کے کام چل سکتا تھا، تو کہا کہ بیئرنگ بالکل خراب ہو گیا، صحیح نہیں ہو سکتا، ریپیئر نہیں ہو سکتا، نیا لینا پڑے گا. نیا لا دیجیے، یا ہم نیا دے دیتے ہیں، آپ کو پیسے اتنے ہیں. نئے کے پیسے لیے، نیا بیئرنگ. اب وہ نیچے بیٹھ کے اس سے چھپ کر جو پرانا بیئرنگ تھا انہیں کا اسی کا اسی میں گریس لگایا، اور نیا بیئرنگ اپنے پاس رکھ لیا، پرانا بیئرنگ لگا کے ان کو دے دیا. جھوٹ. اچھا، ایک شخص آیا کہ بھائی وہ بیئرنگ جو ہے وہ اس کو چینج کرنا ہے، نہیں بیئرنگ تو نیا لگانا پڑے گا اس کے اندر. اب نیا بیئرنگ تھا، نئے کے پیسے لے لیے، اب نیا بیئرنگ ان کے پاس پہلے سے رکھا ہوا تھا. نیچے بیٹھ کے جو ہے وہ گریس لگایا اور نئے بیئرنگ کے پیسے لے کے وہی والا بیئرنگ کو دے دیا. کپڑا ہے، کپڑے کا رنگ جو ہے وہ پتا بھی ہے کہ اس کپڑے کا رنگ اتر جائے گا، یہ کپڑے کا رنگ کچا ہے، لیکن اس کے باوجود کسٹمر کو کہہ دیا کہ آپ بے فکر ہو کے لے کے جائیں، پھٹ جائے گا، گل جائے گا، لیکن اس کا رنگ جو ہے وہ نہیں اترنے والا. آپ بالکل بے فکر ہو کے، آپ کو بھروسہ نہیں ہے ہماری دکان یہی، ہم کہاں جا رہے ہیں. اچھا، اعتماد کر کے لے جائیں. آپ دیکھیں وال کلاک لینے کے لیے جائیں، کہیں ایسے آئٹم ہیں جن کی کاپی بھی آتی ہیں، بالکل اوریجنل ہے اور میڈ ان فلاں ہے، فلاں جگہ کا امپورٹڈ ہے یہ، آپ اس کو لے کے جائیں، لیکن حقیقت یہ ہوتی ہے کہ وہ کاپی ہوتی ہے. چیز لینے کے لیے گئے اور کسٹمر نے کہا کہ بھائی یہ چیز میں 3500 سے زیادہ کی نہیں لوں گا، میں 3500 دوں گا. چیز کی خرید ہے انہوں نے 3000 روپے کی. اب بتا رہے ہیں بھائی 3500 کی میں آپ کو کیسے دے دوں، 3700 کی تو میں نے لیے. اب آپ بتائیے کتنا بڑا جھوٹ، کہ حالانکہ 3000 کے لیے ہے لیکن وہ اسے دے رہے ہیں 3700 روپے کی، کہ ابھی میں 3500 کی تو دے ہی نہیں سکتا ہے، تو الٹا میں 2200 روپے نقصان میں بیچوں گا. یہ ساری جو وجوہات، یہ ساری جو باتیں، یہ سب کے سب جھوٹ کے زمرے میں آتے ہیں. اور ایسا نہیں کہ جو میں نے مثالیں دی ہیں صرف یہ جھوٹ ہے، نہیں، بلکہ بہت ساری مثالیں ہیں.
صحیح.
اور یہ جو میں نے چند مثالیں دی ہیں، سننے والوں نے سن کے کئی ساری مثالیں ذہن میں آنا شروع ہوئی ہوں گی، ہاں بھائی ایسا بھی ہوتا ہے، اچھا ایسا بھی ہوتا ہے، ہاں ایسا بھی ہوتا ہے، یہ بھی ہوتا ہے، یہ سب جھوٹ ہیں. لیکن آپ دیکھیں کہ بڑی تعداد ہے جو اسے جھوٹ ماننے کے لیے تیار نہیں، اسے کہتے ہیں کہ یہ جھوٹ نہیں ہے، یہ کاروبار کا گھر ہے.
اور یہ تو اصل میں بدقسمتی ہے کہ بلکہ یہاں تک وہ کاروباری جو سیکٹر ہے نا، اس میں یہ جملہ یوں کہا جاتا ہے کہ جھوٹ کے بغیر کاروبار ہو ہی نہیں سکتا ہے. یہ جو اچھا پھر جو آپ نے جو مثالیں دی، اب ظاہر اس میں کئی ایسے معاملات ہوتے ہیں کہ جس سے روزی جو ہے وہ خراب ہو جاتی. امام غزالی رحمتہ اللہ تعالی علیہ نے اس، یعنی جو عنوانات جو بزرگوں نے لکھے، تو اس کو گندی روزی کہا گیا، گندی روزی.
جی ہاں،
یہ آپ یعنی آپ سمجھے کہ آپ نے سارا دن دھوپ میں رہ کر آپ نے مطلب وہ سارا فروٹ سجا کر رکھا ہے، ریڑھی چلا رہے ہیں کہ یار بچوں کو کچھ کما کے لے جائیں گے، لیکن آپ سوچیں کہ ذرا سی یہ اس طرح کی بے احتیاطی، سارا دن جو آپ کی محنت مشقت ہے اس کے عوض جو ملا نا، وہ آپ نے خود خراب کر دیا. اور ہمارے پیارے نبی صلی اللہ تعالی علیہ وآلہ وسلم کا ایک فرمان ہے کہ جھوٹ جو ہے وہ رزق کو گھٹا دیتا ہے. یعنی بظاہر مال تو آتا ہے لیکن اس میں وہ برکت ہی نہیں ملے گی آپ کو. برکت ہی نہیں ملے گی. اور اس کے برعکس اگر کوئی اپنے پیٹ میں حلال لقمہ ڈالتا ہے, ایک بزرگ کا قول امام غزالی نے لکھا ہے کہ جب بندہ اپنے پیٹ میں حلال روزی کا لقمہ ڈالتا ہے تو پیٹ میں جاتے ہی پہلے کے گناہ معاف ہو جاتے ہیں.
سبحان اللہ.
تو بہرحال یہ بہت ہی اہم موضوع ہے, اور ظاہر ہے یہ بھی کاروبار کا ایک انداز اپنایا جاتا ہے کہ جب تک یہ کام نہیں کریں گے تو ہمیں پروفٹ نہیں ملے گا. اچھا میں یہاں پر ایک بات اور بھی ایڈ کروانا چاہوں گا کہ ظاہر ہے بینگ اے مسلم قرآن و حدیث سے ہمیں اس کی رہنمائیاں ملی ہیں کہ قرآن میں حدیث میں جھوٹ کے متعلق ہمیں کیا ارشادات ہوئے, تاکہ مطلب ایک کانسیپٹ بھی تو یوں بھی تو ایک ذہن بنے نا کہ بھئی میں مسلمان ہوں, میرے رب کا کلام جو ہے قرآن پاک, اس میں کیا ہے, اللہ پاک کے آخری نبی صلی اللہ تعالیٰ علیہ وآلہ وسلم نے ہمیں کیا ارشاد فرمایا.
بسم اللہ الرحمن الرحیم. جھوٹ ہمارے معاشرے میں بڑھتا ہی چلا جا رہا ہے, اور ایسا بھی نہیں ہے کہ اس کی جو خرافات ہیں یا اس کے نقصانات ہیں وہ بتانے والا نہیں ہے کوئی. بتایا بھی جا رہا ہے, الحمدللہ علماء اہل سنت کی تحریریں آتی ہیں, تقاریر آتے ہیں, الحمدللہ امیر اہل سنت اللہ تعالیٰ ان کو درازی عمر بالخیر عطا فرمائے, امیر اہل سنت کے مدنی پھول آتے ہیں, لیکن اس کے باوجود ہمارا ایک بہت بڑا طبقہ جو ہے وہ جھوٹ کی طرف ہی گامزن ہے, دل پر کوئی بات اثر نہیں کرتی. میں اس پر ایک سبب غور کر رہا تھا کہ کیوں ایسا کیوں ہو رہا ہے کہ سب کچھ بتانے والے علماء بھی موجود ہیں, علماء اہل سنت ہماری قدم قدم پر رہنمائی کرتے ہیں, اس کے باوجود بھی ہماری سوسائٹی اس طرف کس قدر تیزی کے ساتھ جھوٹ کی طرف وہ بڑھتی چلی جا رہی ہے. تو بیسک جو ایک چیز میں سمجھ جاؤں وہ علم دین سے دوری ہے. اگر ہمیں قرآن کا حدیث کا پتہ چل جائے اور قرآن و حدیث میں جو اس کے عذابات ہیں, اللہ تبارک و تعالیٰ کی جو ناراضگی ہے, اور نبی پاک صلی اللہ علیہ وسلم نے جو اس کی وعیدوں کے بارے میں بتایا, اگر ہم انہی کو غور سے پڑھ لیں, تحمل سے پڑھ لیں, اور غور و فکر کر کے ہم اسی کو سمجھ لیں, تو میں نہیں سمجھتا کہ کوئی مسلمان وہ جھوٹ کی طرف جائے گا. اس کا ضمیر مانے گا ہی نہیں. کیوں کہ آج ہے کل نہیں ہے, یہ سانسوں کی مالا چل رہی ہے, ایک دم رکنی ہے اور کل ہم نے قبر میں چلے جانا ہے, اللہ کے حضور کل ہم نے حاضر ہونا ہے. جب یہ ساری چیزیں بندے کے سامنے ہوں گی تو میں نہیں سمجھتا کہ کوئی مسلمان جھوٹ کی طرف بڑھے گا. قرآن پاک میں کئی مقامات پر اللہ تبارک و تعالیٰ نے جھوٹ کی مذمت فرمائی ہے اور فرمایا کہ جھوٹ سے بچو, یہاں تک کہ اللہ تبارک و تعالیٰ نے لعنت فرمائی ہے جھوٹوں پر, اللہ تبارک و تعالیٰ کی لعنت. نبی پاک صلی اللہ علیہ وسلم تو یہاں تک کہ ایک مرتبہ صحابہ کرام کے درمیان تشریف فرما ہے, اور حضور علیہ السلام نے صحابہ کرام کو فرمایا کہ میں تمہیں کس چیز کے بارے میں نہ بتاؤں. میں پھر حضور علیہ السلام نے فرمایا کہ میں تمہیں کس چیز کے بارے میں نہ بتاؤں. صحابہ عرض کرتے ہیں رسول اللہ کیوں نہیں, آپ ارشاد فرمائے کہ حضور نے فرمایا کہ میں تمہیں بڑے گناہ کے بارے میں بتاتا ہوں, کبیرہ گناہ کے بارے میں بتاتا ہوں جو انتہائی بڑا کبیرہ گناہ ہے. صحابہ عرض کرتے ہیں یا رسول اللہ لبیک, آپ ارشاد فرمائیں. تو حضور علیہ الصلوۃ والسلام نے ارشاد فرمایا, اللہ کے ساتھ شریک ٹھہرانا یہ کبیرہ گناہ ہے. پھر نبی پاک صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کہ والدین کی نافرمانی کرنا یہ کبیرہ گناہ ہے. یہاں تک کہ نبی پاک صلی اللہ علیہ وسلم ٹیک لگا کے تشریف فرما تھے, اپنی ٹیک کو چھوڑا آگے ہوئے اور فرمایا کہ جھوٹ بولنا, جھوٹی بات کرنا یہ کبیرہ گناہ ہے. میٹھے اور محترم اسلامی بھائیوں, مدنی چینل کے ناظرین, ہمیں جھوٹ سے ہر دو صورت میں بچنا چاہیے. اللہ تبارک و تعالیٰ کا شکر ہر دو صورت میں ہمیں ادا کرنا چاہیے کہ اللہ تعالیٰ نے ہمیں مسلمانوں کے گھر میں پیدا کیا ہے, اور قرآن و حدیث کا ہمیں مطالعہ کرتے رہنا چاہیے. اور کتنی واعدات, جس طرح کے بزرگان دین نے فرمایا ہے کہ جھوٹ بولنے والا جہنم میں کتے کی شکل میں جائے گا, جھوٹ بولنے والے کے رزق میں تنگی ہو جاتی ہے, رزق ختم ہو جاتا ہے اس کا, اس کے چہرے سے رونق ختم ہو جاتی ہے, جھوٹ بولنے والے کا دل سیاہ ہو جاتا ہے, دل مردہ ہو جاتا ہے.
کہ یہ عذاب دیکھیں نا, کہ عذاب کتنا سخت ہے, عذاب کتنا سخت ہے کہ اللہ کے نبی صلی اللہ علیہ وآلہ وسلم ارشاد فرماتے ہیں کہ مجھے خواب میں ایک جگہ لے جایا گیا, تو وہاں پر دو اشخاص تھے, دو لوگ موجود تھے, تو ایک شخص دوسرے کے جبڑے میں ایک زنبور نامی ایک چیز ہے وہ ڈال کر اس کا جبڑا کھینچ رہا تھا پیچھے کی طرح, اور وہ پورا پیچھے کھینچتا پورا چر جاتا, پھر وہ زنبور نکال کر اس کے دوسرے جبڑے میں ڈالتا اور اس کو کھینچتا, کھینچ کر پیچھے تک لے جاتا. وہ دوسرا جو جبڑا تھا وہ کھینچ کر پورا چر جاتا, جب وہ اپنا زنبور باہر نکالتا تو دوسرا والا جبڑا تھی. اتنی سخت سزا, اتنی بڑی سزا کہ برداشت نہیں کر سکتا. آج ہمارے منہ میں آپ کھانا کھاتے ہوئے ذرا سے کنکر آیا تو کیسی ایک عجیب سی کیفیت ہو جاتی کہ یہ کیا ہو گیا, دانت میں عجیب سی تکلیف سے محسوس ہوتی ہے یہ کراہیت آج ہم سے تھوڑی سی برداشت نہیں ہوتی تو اتنا بڑا عذاب کیسے برداشت ہوگا. تو اللہ کے نبی صلی اللہ علیہ وآلہ وسلم نے اس موقع پر ارشاد فرمایا کہ کون ہے یہ کون ہے, اسے یہ والا عذاب کیوں ہو رہا ہے؟ تو اللہ کے نبی صلی اللہ علیہ وآلہ وسلم, نبی آخر الزمان صلی اللہ علیہ وآلہ وسلم کو بتایا گیا کہ یا رسول اللہ یہ جھوٹ بولنے والا ہے اور قیامت تک اسے یہی عذاب دیا جاتا رہے گا. تو جھوٹ کا عذاب دیکھیں قیامت تک کیا عذاب. اور آگے دیکھیں نا کہ اللہ کے نبی صلی اللہ علیہ وآلہ وسلم نے جھوٹ کے متعلق جو روایتیں ارشاد فرمائی ہیں بہت کثیر روایتیں, یہاں تک جھوٹ بولنے والے اور جھوٹی قسم کھانے کے متعلق ہے کہ جو جھوٹی قسم کھا کر اپنا مال بیچتا ہے, جھوٹی قسم کھا کر تجارت کرتا ہے, ارشاد فرمایا وہ اللہ کی رحمت سے دور ہے, اللہ اس پر رحمت کی نظر نہیں فرماتا. جب بندہ اللہ کی رحمت سے دور ہو گیا تو بتائیے بندہ جائے گا کہاں, وہ کس کے در پہ جائے گا, اس پہ رحمت ہوگی کیسے, اس کے مال میں برکت کیسے ہوگی, وہ سکھ کی نیند کیسے سوئے گا, اسے قرار چین اطمینان کیسے نصیب ہوگا جب اللہ کی رحمت ہی نہیں ہے. ایک مقام پر اللہ کے نبی صلی اللہ علیہ وسلم نے تاجروں کے متعلق ارشاد فرمایا, تاجروں کے متعلق فرمایا کہ جو تاجر ہیں وہی فاجر ہیں. صحابہ کرام نے سوال کیا رسول اللہ صلی اللہ علیہ وآلہ وسلم کیا اللہ پاک نے خرید و فروخت کو حلال نہیں کیا؟ خرید و فروخت کرنا جائز ہے, خرید و فروخت ثواب کی نیت سے کریں گے تو ثواب ملتا ہے, حلال ہے. اور آپ فرما رہے کہ تاجر ہی فاجر. اللہ کے نبی صلی اللہ علیہ وسلم نے بتایا, اس کی وجہ بتائی کہ کیا وجہ ہے کہ خرید و فروخت تو جائز ہے حلال ہے, کیا وجہ ہے کہ فاجر. اللہ کے نبی صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کہ وجہ یہ ہے, ہاں یہ حلال ہے لیکن یہ لوگ جھوٹی قسمیں کھا کر گناہگار ہوتے ہیں کہ تجارت کر رہے ہوتے ہیں اور ضرورت نہیں بھی ہے, بات بات پر جھوٹی قسم کھانا اللہ کی قسم یہ ایک نمبر ہے. اللہ کی قسم میں نے تو خریدا اتنے کا ہے, ضرورت ہی نہیں ہے, سامنے والے نے آپ کو قسم کھانے کا کہا ہی نہیں ہے, سامنے والا آپ سے آپ کو کہہ ہی نہیں رہا, آپ کو اس بات پر زبردستی کر نہیں رہا کہ آپ قسم کھائے, کیا وجہ ہے بات بات پر قسم کھائی جا رہی ہے؟ کیا آپ کو اللہ پر اعتماد نہیں ہے؟ یعنی یہ جو شخص جھوٹ بولتا ہے, جو شخص تجارت کرتے ہوئے کہ ایکس وائی زی کسی کام میں جھوٹی قسم کھاتا ہے خاص طور پر مال حاصل کرنے کے لیے, اس کے بارے میں علماء فرماتے ہیں اس کی ایک وجہ یہ ہوتی ہے کہ اس بندے کا اللہ پر اعتماد نہیں ہے, اس بندے کا اللہ پر توکل نہیں ہے. کیونکہ مسلمان جو ہوتا ہے نا, مسلمان کا اللہ پر توکل ہوتا ہے, مسلمان کا اللہ پر اعتماد ہوتا ہے, مسلمان اسباب اختیار کرتا ہے, جائز ذرائع اختیار کیے, اب وہ بے فکر ہو جاتا ہے, اب وہ کہتا ہے نتیجہ میرے رب پر ہے, مولا میں نے کام شروع کر دیا ہے, مولا میں نے اس کام میں ہاتھ ڈال دیا ہے, تو نے جو تعلیمات دی ہے نا اسلام کے, جو خوبصورت تعلیمات ہیں ان کی پیروی میں کر رہا ہوں اور اس کے مطابق میں سچ بول رہا ہوں یا اللہ, اور میں کام کر رہا ہوں اور نتیجہ تیرے اوپر ہے. جب بندہ نتیجہ اللہ رب العالمین پر چھوڑ دیتا ہے نا تو اللہ اپنے بندے کو محروم نہیں فرماتا ہے. آپ یہ یقین کریں کہ جو ایماندار لوگ ہیں کیا دنیا سے ختم ہو گئے؟ بالکل نہیں, ایک بہت بڑی تعداد ہے جو ایماندار ہے. کیا لوگ ایمانداری سے کاروبار نہیں کرتے؟ بالکل, اوبویسلی بالکل کر رہے ہیں. کیا لوگ سچ بول کر کاروبار نہیں کر رہے؟ بالکل کر رہے ہیں. تو کیا وہ بھوکے مر جاتے ہیں؟ نہیں. آپ دیکھیں کہ جب کاروبار کرنے والے ہوتے ہیں, ہم کوئی چیز خریدنے جاتے ہیں تو ہم اپنے گھر والوں کو آئیڈیا دیتے ہیں, مشورہ دیتے ہیں, وہاں جاؤ نا مارکیٹ میں تو فلاں دکان ہے اس سے چیز لینا, اس کی چیز ایک نمبر ہوتی ہے. بھائی کیا وجہ ہے کہ آپ 10 کو چھوڑ کے اس کے پاس بھیج رہے ہیں؟ اس کی وجہ یہ ہے کہ اس نے کہا ہے نا کہ بھائی یہ چیز ایک نمبر ہے تو وہ ایک نمبر ہی نکلے گی, وہ کہتا ہے کہ یہ چیز دو نمبر ہے تو وہ بتا کے دیتا ہے کبھی یہ چیز خراب ہے اس لیے سستی ہے, یہ چیز ایک نمبر ہے اس لیے اچھی, تو لوگ اسی کے پاس بھیجتے ہیں جو سچ بولنے والا ہوتا ہے, اس کا اعتماد بحال ہوتا ہے. یہ ہماری غلط فہمی ہے حاج صاحب, ہم نے یہ غلط فہمی کو اپنا لیا کہ جب تک جھوٹ نہیں بولیں گے نا, بلکہ ہم سکھا بھی رہے ہوتے ہیں کہ بھائی جھوٹ نہیں بولو گے تو جی نہیں سکتے, یہ گر ہے, یہ گر نہیں ہے مدنی چینل کے ناظرین, یہ گر نہیں ہے, یہ حکمت عملی نہیں ہے, یہ سیدھا سیدھا گناہ, اللہ کی رحمت سے دور ہونے والا کام, رزق میں تنگی والا کام. ہم کہہ رہے ہیں کہ ہمارا کاروبار چل رہا ہے, میں تو دبا کے جھوٹ بول رہا ہوں, خوب لوگوں کو بیوقوف بنا رہا ہوں اور میں خوب چیزیں بیچ رہا ہوں, اس کو بھیج دیا, اس کو بھیج دیا, اتنا کا مال بھیج دیا, میرے بینک بیلنس میں لاکھوں روپے, پتہ نہیں کیوں پریشانی ہے, پتہ نہیں کیوں ذہنی ٹینشن میں ہوں, پتہ نہیں پورا ہی نہیں ہو کے دے رہا ہے, پورا ہی نہیں ہو کے دے رہا ہے, کیا وجہ ہے؟ غور کیجیے کہ جھوٹ تو ہی بول رہے ہیں. پیسہ بہت ہونا یہ برکت کی علامت نہیں ہے.
ماشاء اللہ, بہت آپ نے سیر حاصل اس میں کلام کیا. میں تھوڑا سا اس میں ایک چیز کو تھوڑا سا واضح کریں کہ ماشاء اللہ جس طرح آپ نے بھی روایت بیان کی, آپ نے بیان کی, اب یہاں مدنی چینل کے ناظرین ہم جس چیز کو مطلب ایک فریم بنائے کہ ہمیں ان باتوں کی تربیت کس نے دی ہے,
جی
جیسے آپ نے قرآن پاک کے حوالے سے فرمایا تھا ایک جگہ سورہ حج میں अल्लाह पाक इरशाद फरमाता है वज तनीबू कौल ज़ूरी हुनफा अलिल्लाह, और बचो झूठी बात से एक अल्लाह के होकर। और यहाँ पर जिन्होंने ये मुमानियत हो गई कि भाई झूठ नहीं बोलना इसलिए कि कुरान का हुक्म है, और जिन्होंने मुमानियत के बावजूद इस आफत से नहीं बचे तो उनके बारे में फरमाया है वलहुम अज़ाबुन अलीमुम बिमा कानू यकज़िबून, और उनके लिए दर्दनाक अज़ाब है बदला उनके झूठ का। तो सबसे पहले तो ये कि कुरान में हुक्म है,
ठीक है,
और अल्लाह पाक के प्यारे नबी सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया कि झूठ इंसान को रुसवा कर देता। यानी एक तो बात वो है ना कि भाई किसी ने कहा कि यार आप यूं नहीं करो तो आपके कारोबार में बरकत, आप यूं नहीं करो भाई भाई फुला दुकानदार यूं करता है, या यहाँ तो मुल्कों की मिसाल दी जाती है ना, यार फुला मुल्क से जो माल आता है ना भाई वो तो एक नंबर है, वो सच्चे लोग हैं, वो खरे लोग हैं। अच्छा भाई वो जरा फुला मुल्क तो उनके तो बच्चे भी झूठ नहीं बोलते, क्योंकि उनके वालिदैन उनको सिखाते हैं, उनके वालिदैन उनको सिखाते हैं कि भाई कभी झूठ नहीं बोलना। ये हमारा एक लॉजिक है कि जनाब इस तरह से फुला फुला मुल्क ने जो गैर मुस्लिम है उन्होंने इतनी तरक्की की, इसकी वजह ये कि वो सच्चे लोग हैं, वो खरे लोग हैं, वो जनाब सुथरे लोग हैं, और जनाब वो अपनी औलाद को भी, अपने मातेतों को भी, अपने सारे लोगों को उन्होंने सिखाया कि कभी झूठ नहीं मिलना, धोखा नहीं देना। तो मदनी चैनल के नाजरीन उनको उनके बाप ने सिखाया तो वो उस पर अमल कर रहे हैं। हमें किसने सिखाया? हमें सिखाने वाले तो हमारे प्यारे नबी हैं सल्लल्लाहु अलैहि वसल्लम, वो हमें सिखा रहे कि झूठ नहीं बोलना है। तो अब अगर एक उम्मत ही होकर अपने नबी के इरशादात पर अगर वो अमल करेगा तो क्यों बरकत नहीं पाएगा। तो हम यहाँ पर ये देखें, गौर करें, और फिर देखें जो मौजू आप चला रहे हैं ना कि ये बात कि जनाब दुकानदार, अच्छा वो फिर मुलाजिम को भी इस मामले में पाबंद करता है कि तुझे भी झूठ बोलना है। अच्छा यहाँ पर जाहिर है अगर ऐसी जगह मुलाजमत की जो ये धोखा और झूठ और फरेब, तो जाहिर है इस पर तो उलमा ने मना लिखा है कि इस पर तो जाने के नहीं है। अच्छा फिर ये रोजी आप कमा रहे, ये झूठ बोलकर आपने रोजी कमाई, आप लाए कहाँ पर? आप तो घर ला रहे हैं ना, घर लाकर अपनी औलाद को से खिला रहे, आपकी औलाद वही हराम रोजी जब खाएगी तो क्या आप समझते हैं कि वो आपकी बहुत फरमा बरदार रहेगी, वो आपका बहुत ख्याल रखेगी? यानी जो आपने भी जो कॉन्सेप्ट दिया कुर्बान भाई वो भी यही है कि इतना कमाने के बावजूद भी सुकून क्यों नहीं है भाई, इतना बैंक बैलेंस होने के बावजूद भी आपको नींद क्यों नहीं आ रही है, इतना कुछ करने के बाद भी आपकी लाइफ में मतलब आपको मजा नहीं है। कहीं ये मामला देखे कि कोई ऐसी बात हमारी हो ना रही हो। तो मैं यहाँ पर इसी के साथ अगर ऐड करें ना तो ये जो तरबियत की जो बात आती है ना, ये सारी बात अगर घर चलते हैं हम तो घर में भी होता है। वालिद साहब को अगर कोई शख्स आ जाए बुलाने के लिए
जी,
घर पे दरवाजा खटखटाए हैं और दरवाजा खटखटा कर वो पूछे कि बेटा अब्बू हैं, अब अब्बू बाहर कहलवाते हैं, कह दो अब्बू नहीं है, यही होता है
जी हाँ। तो एक कदम आगे अब तो मोबाइल, अब जैसे फोन बजा के वो बेटा वो
नंबर दे
कह दो के रिसीवर कह दो अब्बू मोबाइल घर पे भूल गए। तो अब देखिए यहाँ से छोटे जो झूठ रहते हैं ना, छोटे झूठ और कभी कभार के झूठ, जैसे बच्चा आप देखे छोटा होता है वो स्कूल जाने के लिए बहाना करता है,
सही
झूठ कहता है पेट में दर्द नहीं हो रहा, बेटा स्कूल का टाइम मम्मी मेरे पेट में दर्द हो रहा है, अच्छा बेटा सब याद करने का टाइम हो गया चले सब याद, मम्मी मेरे सर में बहुत दर्द हो रहा है, अच्छा अब ट्यूशन जाने का टाइम हो गया मम्मी मुझे बहुत नींद आ रही है मैं बहुत थका हूँ। अभी देख रहे हैं कि बच्चा झूठ बोल रहा है और बार बार और कई मरतबा वालदेन पकड़ भी लेते हैं कि ये इस वक्त सोने का टाइम नहीं है लेकिन ये कह रहा है नींद आ रही है, या कई सारे छोटे छोटे झूठ होते हैं जो घर वालों को पता होते हैं और घर वाले समझते भी हैं, लेकिन इन पर अगर पकड़ नहीं होगी नंबर एक, या फिर कोई झूठ ऐसे होंगे जो हम कभी बच्चे से कहलवा रहे होते हैं कि बेटा जाके कह दो कि वो घर पे नहीं है, बेटा जरा फोन पे बता दो कि वो फोन घर पे भूल गए हैं और वो बाहर गए आएंगे तो मैं आपकी बात करा दूंगा, हालांकि अब खुद घर पे मौजूद है। इसी तरीके से कई मरतबा ऐसा होता है कि हम आपस के अंदर झूठ बोल रहे होते हैं, तो ये छोटे झूठ जो बच्चा बोल रहा है जिसको हम कहते हैं कोई बात नहीं चलो ठीक है हो रहा होगा, या हम आपस में झूठ बोल रहे होते हैं या फिर हम उसके जरिए झूठ कहलवा रहे होते हैं, ये तीन बातें ऐसी हैं जो आहिस्ता आहिस्ता बच्चे के अंदर आ रही होती है। जब बच्चा कहता है कि मैंने जब एक झूठ बोला कि भाई मुझे नींद आ रही है और मैं बच गया, मुझे किसी ने समझाया नहीं वालदेन बेटा देखें झूठ तो नहीं है, बेटा बैठे बताएं आपको वाकई नींद आ रही है, देखिए अगर आपको नींद आ रही है तो ठीक है, अगर नींद नहीं आ रही तो बेटा ये झूठ है, پھر جھوٹ کے وعیدے بیان کر دی جائیں کہ بیٹا دیکھے جھوٹ بولنے کا یہ نقصان, جھوٹ بولنے والے کے بارے میں اللہ کے پیارے نبی صلی اللہ علیہ وسلم یہ ارشاد فرماتے ہیں, یہ فرماتے ہیں, وہ فرماتے ہیں. اب یقین کیجیے وہ تبدیل ہوگا, کیونکہ بچے کا ذہن بالکل ایک کورے پتھر کی طرح ہوتا ہے, وہ فوراً وہ پک کر رہا ہوتا ہے. اور پھر اس کو سچ کی فضیلت بتائی جائے کہ بیٹا جو سچ ہے نا, سچ میں ہمیشہ برکت ہے, سچ کے اندر ہمیشہ رحمت ہے, سچ بولنے والا کبھی مایوس نہیں ہوتا, سچ بولنے والا کبھی جو ہے نا اس کے سامنے برا انجام نہیں ہوتا, برا نتیجہ نہیں آتا, سچ بولنے والا کامیابی رہتا ہے. بیٹا اگر آپ کے پیٹ میں درد نہیں ہو رہا, اگر آپ کو نیند نہیں آ رہی, تو سچ بتا دیجیے, کوئی بات نہیں, آج ہوم ورک نہیں کیجیے گا, لیکن آپ سچ بولیں. یقین کریں حاجی صاحب, یہ اگر ہم اپنے گھر سے تربیت پہ غور کریں اور ان کو تربیت دینا اور سمجھانا شروع کریں, تو یہی بچہ کل بڑھ کے معاشرے میں نکلے گا.
اس میں یہی ہوتا ہے نا کہ اگر مثال اگر اس نے یہی کہا, مثال کہ اگر آپ نے اس کو کوئی چیز لینے بھیجا ہے, اب وہ دہی لینے گیا اور دہی لے کر وہ جب واپس آ رہا تھا تو کہیں میچ ہو رہا تھا, وہ کھڑا ہو گیا دیکھنے کے لیے,
ٹھیک ہے.
اب اگر اس کو پتا ہے کہ اگر میں یہ کہوں گا کہ امی میں تو میچ دیکھ رہا تھا, میں تو کرکٹ دیکھ رہا تھا, وہاں بچے کھیل رہے تھے, میں کھڑا ہو گیا تھا, تو اب اس کو جب اندازہ ہے کہ مجھے تو پڑے گا, داڑ کر کے پڑے گا ہی ایک, تو پھر تو اس نے کیا کرنا ہے؟
اس میں جی جو میں سمجھا ہوں نا کہ بچہ جو ہوتا ہے 2 سال کی عمر میں اس میں سیکھنا شروع کر دینا ہوتا ہے,
صحیح.
2 سال کی عمر سے یہ سیکھنا شروع کر دیتا ہے. ہماری خاموش تربیت جو ہے نا بچہ سیکھ رہا ہوتا ہے, ہمیں بسا اوقات پتا نہیں ہوتا تو ہم اس کی خاموش تربیت کر رہے ہوتے ہیں. جس طرح کہ بیٹا یہاں پر اندھیرا ہے, بیٹا یہاں پر بلی آ جائے گی, ہم مطلب اسے ایک تو کمزور کر رہے ہیں, اچھا حقیقتا وہاں پر بلی نہیں ہوتی, اچھا بیٹا یہاں پر آ جائے میں آپ کو کچھ دوں گی, جب بچہ آ جاتا ہے ہم کچھ بھی نہیں دیتے. نبی پاک صلی اللہ علیہ وسلم کی تربیت کا کیا مبارک طریقہ کار ہے. صحابی فرماتے ہیں کہ ایک مرتبہ سرکار صلی اللہ علیہ وسلم ہمارے یہاں تشریف فرما تھے, تو میں چھوٹا تھا تو میری والدہ نے مجھے بلایا, کہا کہ ادھر میں تمہیں کچھ دوں, تو میں آیا تو میرے نبی پاک صلی اللہ علیہ وسلم نے فرمایا کہ کیا تم اسے کیا دو گی؟ عرض کرتی ہیں کہ یا رسول اللہ میں نے اسے کچھ کھجوریں دینے کی نیت کی ہے, میں نے اسے کچھ کھجوریں دینی تھی. تو نبی پاک صلی اللہ علیہ وسلم نے فرمایا کہ تم اگر اس کو نہ دیتی اور اس کو بلا لیتی تو ایک جھوٹ تمہارے یہاں لکھا جاتا. تو ہماری یہ تربیت گھر سے جو ہم تربیت کر رہے ہوتے ہیں. اچھا پھر دوسری بات یہ ہے کہ بچہ ڈر رہا ہے, اسے پتا ہے کہ اب میں نے والدہ کو بتا دیا تو میری والدہ تو مجھے چھوڑے گی نہیں, مجھے مارے گی. اس کا سبب دیکھیں, خوف. ہم نے اپنے بچوں کے دلوں میں خوف اس قدر ڈال دیا ہے کہ بچہ نہ چاہتے ہوئے بھی جھوٹ بولنے پر مجبور ہو جاتا ہے, اسے مجبور ہم نے خود کیا. اگر ہم ہی اپنے بچے کو شفقت کا ہاتھ رکھیں, ہم اپنے بچے کو ذرا ٹائم دیں. آج ہم ٹائم موبائل کو ٹائم تو دیتے ہیں, ادھر ادھر مصروفیات میں تو ہمارا پاس ٹائم کھل کر ہے, لیکن تربیت کے لیے ہمارے پاس اپنی اولاد کی تربیت کے لیے ٹائم نہیں ہے. اگر ہم ٹائم دیں, اسے پیار دیں, اسے شفقت. نبی پاک صلی اللہ علیہ وسلم نے ارشاد فرمایا نا کہ وہ ہم میں سے نہیں ہے جو ہمارے بڑوں کا احترام نہ کرے, چھوٹوں پر شفقت نہ کرے. تو کون سا مرحلہ ہے کہ جب سرکار صلی اللہ علیہ وسلم نے ہماری تربیت نہیں فرمائی؟ یہاں تک کہ مدینے کی چھوٹی چھوٹی بچیاں نبی پاک صلی اللہ علیہ وسلم کی انگلیاں پکڑ لیتے اور حضور علیہ السلام ان کی باتیں سنا کرتے. نبی پاک صلی اللہ علیہ وسلم تو وہ جو دیوانے لوگ ہوتے ان کی باتیں بھی سنا کرتے تھے, اور کھل کر نبی پاک صلی اللہ علیہ وسلم ان کو وقت عطا فرماتے. تو اس میں ہمارے لیے کتنا مدنی پھول ہے. حضور علیہ الصلوۃ والسلام کی ہم امتی, تو حضور علیہ الصلوۃ والسلام اتنا اوروں کو وقت عطا پر, ہم تو اپنی اولاد کے لیے بھی وقت نکالیں. ہم اپنی اولاد کی تربیت نہ کریں گے تو پھر کون تربیت کرے گا؟
یہ بہت ہی سلگتا ہوا ایک, ذرا یہ تو یہ سمجھ لیں کہ ہمارے مدنی چینل کے ہر سلسلے کا یہ موضوع بن جاتا ہے کہ ان چیزوں کو ہم پیش نظر رکھیں. آج ہم جو جھوٹ کے لیے آپ کو جو مدنی پھول عرض کر رہے ہیں وہ یہی ہے کہ ہمارا کوئی بھی اٹیمپٹ جو ہے نا, یہ ہماری تربیت دلا رہا ہے. بچے جو کہتے ہیں وہ نہیں کرتے, بچے جو دیکھتے ہیں وہ کرتے ہیں. اس نے یہ دیکھا ہے کہ والد نے جھوٹ بولا ہے, اس نے دیکھا ہے کہ والدہ نے جھوٹ بولا ہے. اور پھر ظاہر ہے اگر ہم اچھا پھر اس میں وہی بات ہے کمٹمنٹ, کہ اگر مثال بچوں سے بھی اگر آپ بار بار کوئی کمٹمنٹ کریں کہ بھائی میں کھلونا لے کر آؤں گا, تو میں بیگ لے کر آؤں گا, تو تم یوں کر دو تو یہ کر دوں گا, اور پھر اس نے جب یہ دیکھا ہے کہ ہونا جانا تو کچھ بھی نہیں ہے, میں یہ کر دوں گا تم یہ کر لو, تو لیکن پھر وہ بعد میں بھروسہ کرتا نہیں ہے. اچھا اسی میں شاہ صاحب یہ بھی ہے کہ اگر اس سے ہی ریلیٹڈ ہم اپنے دکانداروں کو بھی لے لیں جو اپنے ملازمین سے بیہیو کرتے ہیں, کہ اگر مثال ملازم کو جھوٹ نہیں بولنا چاہیے, یہ بات اپنی جگہ ہے, لیکن یہاں میں اسی موضوع سے ریلیٹڈ بات کروں گا کہ اگر دکاندار ہے اور ملازم لیٹ آیا, ٹھیک ہے, اب اگر اس نے یہ کہا نا کہ میری آنکھ نہیں کھلی یا میں دیر سے اٹھاؤں, تو سیٹ کا بیہیو کیا ہوگا؟ اور اگر اس نے کہا کہ سر میں تو نکل گیا تھا لیکن وہ پنچر ہو گئی تھی, अब उसने कहीं काम पे भेजा, वो पता है कि आधे घंटे में आना है, वो आया दो घंटे में। अब अगर उसने पूछ रहा है कि भाई क्यों भाई खैरियत इतनी देर हो गई, अरे आज साहब वहां तो झगड़ा हो गया था, वहां तो धमाका हो गया है, वहां तो फायरिंग हो गई थी, उसको ये पता है कि अगर मैंने सच बोला है तो इसने तो मुझे फारिग कर देना है या मुझे सबके सामने सुनानी है, और अगर मैं झूठ बोलूंगा तो यहां पर जो है वो मेरी बचत का कोई रास्ता मिल जाएगा। तो यहाँ पर जो अथॉरिटीज होते हैं, जैसे आप लोग मौजू चला रहे हैं माशाल्लाह बहुत जबरदस्त है, कि जो अथॉरिटीज होता है अगर वो इस मामले में मुसलसल ये जहन बनाए
जी,
और इसके मुलाजमीन को, इससे ताल्लुक रखने वाले को ये पता चल जाए कि मैं सच बोलूंगा तो मेरी बचत है,
सुभानअल्लाह,
तो माशरे में बहुत बड़ी एक चेंज आ सकती है। हम सिखाना चाहते हैं अपनी औलाद को कि मेरी औलाद झूठ ना बोले, लेकिन ये देखें कि अगर उसने सच बोला तो हमारा बिहेव क्या है, क्या माफी है या सजा है। दुकानदार सोचे कि मेरे मुलाजमीन झूठ ना बोले, लेकिन अगर वो सच बोलते हैं तो इनकी कोई बचत है या क्या है, तो ये तरबियत करने वालों को भी मेरा ख्याल है कुछ लेना पड़ेगा।
बिल्कुल हकीकत बात है कि जो बड़े हैं उन्हें किरदार अदा करना होगा।
माशाल्लाह,
देखिए हम चाहते हैं चेंज, हम चाहते हैं खूबसूरती, हम चाहते हैं मोहब्बत, हम चाहते हैं सच्चाई, हम चाहते हैं झूठ का बोलबाला खत्म हो, हम चाहते हैं धोखाधड़ी खत्म हो, तो बड़ों को किरदार डेफिनेटली अदा करना ही होगा। आज हम अच्छा किरदार अदा करेंगे, सामने वाले के साथ अच्छा रिएक्ट करेंगे, सामने वाला अगर सच बोलता है तो उसके उसको उस पर बजाय ये कि उसके साथ गलत रिएक्ट करने के बजाय कि वो कहे कि भाई आज के बाद तो मुझे नहीं बोलना भाई सच, तो एक बार सच बोला मेरे साथ ये सुलूक हो गया, तो ये करने के बजाय जब ऊपर से शफकत होगी तो इंशाल्लाह अल्लाह ने चाह दे कि मुआशरे में सच का बोलबाला होगा। एक बार आगे मैं एक और बात उनके लिए कहूंगा कि जो आगे कहते हैं कि भाई वो मेरी गाड़ी पंचर हो गई, मैं घर से निकला तो वो पेट्रोल ही खत्म हो गया, मैं जो है वो सोता रह गया अलार्म नहीं चला, उनके लिए मैं एक बात अर्ज करना चाहूंगा। देखिए ये भी होता है कई मरतबा, ऐसा भी होता होगा कि पेट्रोल खत्म हो गया, आंख नहीं खुली, इससे कोई इंकार नहीं है, लेकिन कई मरतबा आप देखिए गौर करें मदनी शरण के नाजरे, हमें अपने आप से गौर करना है कि क्या कई मरतबा ऐसा हुआ है कि मेरी आंख खुल गई थी लेकिन मैं खामखा लेटा हूँ सुस्तियों की वजह से, कई ऐसा तो नहीं हुआ कि मेरा पेट्रोल था तो सही लेकिन मैं जानबूझ के लेटा हूँ अपने किसी और काम में लग गया था। झूठ बोलने की जो वजह है ना कि झूठ से बचते क्यों नहीं, झूठ आखिर बोलते क्यों हैं, एक वजह बताई कि अपनी कोताही अपनी खामी छुपाने के लिए झूठ बोलते हैं। देखिए जब बंदा बार बार झूठ बोलता है ना कि छह के पास है आज, भाई आज क्यों लेट आया, वो ट्रैफिक जाम था, अच्छा तीन दिन बाद फिर लेट, भाई आज लेट होगा वो सर आंख देर से खुली थी, अच्छा चलो ठीक है, अब सेठ ने भी छोड़ दिया, वो चाह रहे कि मैं किरदार अदा करूं, चीप कोई बात नहीं ठीक है, चार दिन बाद फिर लेट, खैर करे आज फिर लेट क्या बात है, अभी हफ्ता भी नहीं गुजरा, तो सर दरअसल वो हुआ ऐसा कि गाड़ी पंचर हो गई, पांच दिन बाद फिर लेट, फिर कोई बहाना। तो ये वो लोग होते हैं कि बाजार खुश हो रहे होते हैं कि देखा हमने तो झूठ बोला, कौन कहता है कि झूठ से नुकसान होता है, देखो बचत ही बचत है, आज सर को सर, सर जो है ना अपने सर को कहता जा रहा हूँ, बोसो कहता जा रहा हूँ, वो बचता जा रहा हूँ, ये
क्या होता है इसको फंसता है आदमी। मुझे याद आया कि एक दो वो स्कूल वो पेपर्स थे ना एग्जामिनेशन, अब एग्जाम हॉल में एक नौजवान एग्जाम शुरू हो गया, अब एग्जाम शुरू हुए और एक पेपर्स बट गए, अचानक एक नौजवान भागता भागता आया और लेट हो गया, तो उसने टीचर ने देखा घड़ी देखी, उसका सर सॉरी लेट हो गए आप, सर वो प्लीज वो असल में मेरी आंख देर से खुली, मैं बहुत सॉरी मैं लेट हो गया, प्लीज मुझे माफ कर, नहीं उसने पूछा क्यों लेट हो गए, आंख देर से खुली प्लीज आज माफ कर दें, तो सर ने बिठा दिया उसको
ठीक है।
दूसरा भागा भागा आया, तो कहा सर वो प्लीज लेट हो गया, मैं खैरियत क्यों लेट हो गए, सर वो ट्रैफिक बहुत जाम था। उसने कहा क्यों, कहा सर आज सुबह ऑफिस का टाइम होता है ना तो ट्रैफिक बहुत जाम था।
ठीक है,
उसने कहा गेट आउट, गेट आउट, मैं तुमको बिल्कुल अलाउ नहीं करूंगा। लोग पठा आज इतवार है, आज ऑफिस सारे बंद होते हैं। मतलब क्या है कि बाद हो गया बंदा झूठ बोलता तो खुद ही फंसता है, तो फंसा ही ना
जी,
कि वो मतलब वो अब जाहिर झूठ के तो पांव तो होते नहीं है कि कैसे आया कैसे किया, मतलब आप सोचे इसमें रुसवाई ही रुसवाई है। और बात वही आएगी कि हम मुसलमान हैं, हम मुसलमान हैं, हमें मतलब ये टॉपिक एक अलग हो जाएगा कि बाद का जो है वो बंदा यही सोचता है कि सारे झूठे, एक कोई सच बोलता ही नहीं है। तो यहाँ पर एक मुसलमान होने की वजह से हमें गुमान तो अच्छा ही करना है। मुल्ला जीवन रहमतुल्लाह अलैह, आप बड़े बुजुर्ग गुजरे, तो उनके मुताबिक मैंने एक जगह पढ़ा था कि आप जमात है ना, अचानक एक शख्स आया, कहा हजरत हजरत आपकी बीवी बेवा हो गई है। सारे माहौल संजीदा हो गया। अचानक एक शख्स कहने लगा हजरत अल्लाह आपको सलामत रखे। अच्छा वो भी संजीदा हो गए थे। अल्लाह आपको सलामत रखे, जब तक आप जिंदा हैं आपकी बीवी बेवा कैसे हो सकती है।
अल्लाह अकबर।
तो वो बुजुर्ग थे, उन्होंने कहा कि बात तो मेरी भी समझ में यही आई थी कि मैं जब तक जिंदा हूँ मेरी बीवी बेवा कैसे हो सकती है।
अल्लाह।
लेकिन ये खबर लाने वाला मुसलमान है।
अल्लाह।
मैं कैसे गुमान करूँ कि मुसलमान होकर झूठ बोल सकता है। यानी यहाँ पर इस्लाम की जो अहकामात हैं, इस्लाम का जो हुस्न है, वो इस बात को हमें मतलब अपील करता है, हमें हिलाता है, सिखाता है कि मतलब एक मुसलमान होकर वो झूठ नहीं बोलेगा, वो झूठ नहीं बोल सकता है, इसलिए कि उसके मजहब की, उसके दीन की, उसके नबी की, उसके प्यारे रब अज़्ज़ा वजल की जो तालीमात है वो यही है कि झूठ नहीं बोलता।
मुसलमान झूठ नहीं बोलता, और नबी करीम सल्लल्लाहु अलैहि वसल्लम का ये फरमान भी है। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम से सवाल किया गया, या रसूलल्लाह सल्लल्लाहु अलैहि वसल्लम ये इरशाद फरमाए क्या मोमिन झूठ बोल सकता है।
अल्लाह अल्लाह।
क्या हम मुसलमान हैं? अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम पर ईमान लाए हैं, कुरान की तमाम आयतों पर हमारा ईमान है, कुरान मजीद पर हमारा ईमान है, अल्लाह के तमाम अहकाम को हम मानते हैं, हम मुसलमान हैं, मोमिन हैं, क्या मोमिन कभी झूठ बोल सकता है? जवाब सुनिए, नबी रहमत सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया नहीं, मोमिन कभी झूठ नहीं बोल सकता। और फिर आपने आयत करीमा तिलावत फरमाया, फरमाया इन्नमा यफ्तरिल कदिबल लदीन ला युमिनून बि आयातिल्लाह। तर्जमा समाज फरमाइए, झूठ बहतान वही बांधते हैं जो अल्लाह की आयतों पर ईमान नहीं रखते। यानी ये आयत जो है, आयत करीमा, ये काफिरों के हक में नाजिल हुई है, गैर मुस्लिमों के हक में नाजिल हुई है, उनके हवाले से नाजिल हुई है। लेकिन देखिए इसमें झूठ की कितनी बड़ी वईद इसके अंदर सुनाई गई है, कितनी मुजम्मत बयान की गई कि मोमिन झूठ नहीं बोल सकता। झूठ तो वही बोलता है जो अल्लाह की निशानियों पर, अल्लाह की आयतों पर ईमान नहीं रखता। हम तो अल्लाह की आयतों पर ईमान रखने वाले हैं, अल्लाह रब्बुल आलमीन नबी करीम सल्लल्लाहु अलैहि वसल्लम के फरमान को मानने वाले हैं, तो मोमिन कैसे झूठ बोल सकता है? ये तो गैर मुस्लिम की निशानी है, ये तो मुनाफिक की अलामत है, ये तो दिल के अंदर निफाक पैदा करती है। और झूठ ये ऐसी बात है जिसे एतमाद की हमारे ये बात चल रही है कि एतमाद खो देती है। बंदा समझता है कि मैंने झूठ बोल दिया, एक बार दो बार बच गया, यहाँ से निकल गया, वहां से निकल गया। लेकिन नतीजा पता है क्या होता है? नतीजा आखिर यही होता है कि बंदा रुसवा हो जाता है। नतीजा आखिर यही होता है कि उसका एतमाद लोगों के ऊपर से उठ जाता है। नतीजा आखिर यही होता है कि लोग जो है वो सच भी बोल रहा होगा। अगर किसी दिन कभी वो सच भी बोल रहा होगा तो लोग एतमाद नहीं करेंगे। वो मुझे बचपन का एक वाकया है, वो आप बच्चे भी बहुत सुनते हैं, फिर सुना दें तो इंशाल्लाह जरूर भी आएगा। तो और सीखने को भी इससे मिलेगा कि बहुत सुनते थे कि बकरियां चराने वाला एक शख्स था, वो जंगल में जो है वो अपना बकरियां वगैरह चलाता था, और एक गांव के करीब होता था, तो दरख्त पे चढ़ के वो शोर मचा के आवाज लगाता, दरख्त से आवाज गांव तक जाती, कभी शेर आ गया, शेर आ गया, शेर आ गया, बचाओ बचाओ। अब लोग गांव देहात के लोग तो मोहब्बत में वो डंडा ले तो कोई कुल्हाड़ा ले, कोई कुछ ले, भागम भाग, वो शेर बचाए, वो बकरियां खा रहा है वहां आए, तो वो हंसे, भाई मैं तो मजाक कर रहा था, वो फिर आ जाए गुस्से में। चलो चंद दिन उसने हरकत की, एक आध बार फिर उसने हरकत की, अब लोगों का उसके ऊपर से एतमाद उठ गया। बजायर वो समझ रहे हैं कि तो मैं तो मजाक कर रहा हूँ, मैं तो दिल लोगों की दिल लगी कर रहा हूँ, मुझे तो खुशी मिल रही है। लोगों को जब एतमाद उठा तो हुआ ये कि हकीकतन एक दिन शेर आ गया और कई बकरियों को चीर फाड़ डाला। अब वो दरख्त पर खड़े होकर चीख रहा है, चिल्ला रहा है, बचाओ बचाओ, शेर आ गया। लेकिन अब वो बोल सच रहा है, झूठा झूठ बोलता था, कई बार बच भी गया, लेकिन अब इस वक्त वो सच बोल रहा है। लेकिन इस वक्त का झूठे शख्स का सच बोलना भी उसके काम नहीं आ रहा है, क्योंकि लोग कह रहे हैं ये है ही झूठा,
एतमाद खो देता
है, एतमाद खो देता है। फिर जब बंदे ने एतमाद खो दिया तो लोग उसकी मदद के लिए नहीं आए, और फिर हुआ ये कि वो जलील और रुसवा हो गया। तो एतमाद यकीन करें बहुत बड़ी शय है। जब तक एतमाद बहाल रहता है ना तो बंदा कामयाब रहता है, और जब एतमाद ही बंदा खो जाता है, आप कई घरों के टूटने की वजह जब मालूम की गई, कई लोगों की नौकरियां खत्म होने की जब वजह मालूम की गई, तहकीक की गई, तो पता चला कि वो शख्स वहां कुछ बोलता था, यहाँ कुछ बोलता था।
सही बात।
वो औरत वहां कुछ बोलती थी, यहाँ कुछ बोलती थी। हुआ ये कि नफरतें पैदा हुई, जब नफरतें पैदा हुई तो एतमाद खत्म हुआ, जब एतमाद खत्म हुआ तो अच्छा भला चलते वाला घर वो खत्म हो गया, वो टूट गया। क्योंकि जब एतमाद खत्म हो गया झूठ की वजह से, देखिए कहां से कहां तक मामला।
मदनी जन के नाजरीन, ये तो एक ऐसा मतलब मौजू है कि इसमें आप हम सब हमारी औलाद, हमारे खानदान, हमारे कारोबार, एवरीथिंग, हर चीज जो है वो इस मामले में मतलब क्लियर होनी चाहिए और हमें मतलब इसको मतलब एक अगर सच है ना तो उसको अप्रिशिएट करना चाहिए। और अगर ऐसा कोई मामला देखा जाए शाह साहब, तो ये चीजें जो है ना, ये मतलब एक तबीयतन होता है, बाद ऐसे डेढ़ शहर किस्म के लोग होते हैं जो हमारे साथ उठते बैठते हैं ना, तो वो हमें सिखाते हैं। वो जैसे हमारे यहाँ मेमनों में शादी की दावतें होती हैं, तो खासकर तकरीबन सब में ये, अब मिसाल शादी की दावत है, अब दूल्हा आया, तो जैसे ही दूल्हा आता है ना तो चारों तरफ से उसको घेर लेते हैं ना, सारा पूरा वीआईपी जो टेबल होती है ना वो दूल्हे की होती है। अब वो सारे अहम रिश्तेदार जो है ना वो प्रोटोकॉल देने के लिए सब खड़े होते हैं, और पूरे दावत का जो मेन अच्छे से अच्छे आइटम है ना वो वहां डिश पे सजाए जाते हैं। अब दूल्हे को जो है ना वो सिखाते हैं कि भाई आप लीजिए, अब हर कोई आकर आप लीजिए ना, आप लीजिए ना, आप लीजिए ना। अब दूल्हे के जो साइड फ्रेंड है ना, उन्होंने सिखाया होता है कि तुझे कुछ खाना नहीं है, हैं? तुझे कुछ खाना नहीं है। अब उसने दो निवाले चुगे और फिर हाथ रोक लिया, तो हर कोई आकर आप लेना, आप लेना, नहीं 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 जी, मेरा मेरा पेट भर गया है, मेरा पेट भर गया है। ये मतलब हमको वो ऐसे नादान दोस्त कहूंगा, क्या कहूंगा, ऐसे को तो रोकना ही नहीं चाहिए अपने पास, कि वो हमको यूं सिखाए कि तुम्हें खाना नहीं है। अच्छा खाना नहीं है तो कोई और जुमला हम कह सकते हैं बजाय इसके कि कुछ कहे, नहीं मेरा पेट भर गया है। अच्छा चले जी पेट भर गया तो आप कोल्ड ड्रिंक तो ले, नहीं नहीं जी मैं कोल्ड ड्रिंक तो पीता ही नहीं हूँ, कोल्ड ड्रिंक तो मैं पीता ही नहीं हूँ। अच्छा ये सारे नखरे करके जब आप बाहर निकले तो अब हमारी किसी होटल पर दावत होती है, कि यहाँ तो खाया नहीं है तो खाना तो है, भूख तो लगी हुई है भाई, है? और वहां एक थोड़ी, वहां दो दो बोतलें पियेंगे आप। तो अब ये जो आप माहौल बना रहे हैं और यहाँ जो आकर आप गुफ्तगू कर रहे हैं, जैसे खानदान में भी अगर कहीं बच्चों को भी लेकर गए तो उसमें भी जो हमारा वो होता है कि बेटा वहां खाना नहीं है, और अगर कोई खाने के लिए बुलाए तो कहना हम खाना खाकर आए हैं, तो ये चीजें जो है ना ये अच्छी नहीं है। क्या ख्याल है
इसमें? एक तो ये है कि हकीकतन ये चीज अच्छी नहीं है कि हम सारी अल्लाह तबारक व ताला की नेमतें सामने हो और हम झूठ बोलकर इससे मना कर रहे हो। इसके अगर हम गौर करें ना तो जहां पर उखरवी नुकसानात हैं, दुनियावी नुकसान है, वहां पर फिजिकली भी नुकसान आते हैं झूठ के। एक तो देखें कि सबसे पहले आपने जो जैसे नुकसान बयान किया, बंदा भूखे पेट रह जाता है, फिर खर्चा फिर अलग है, बाहर जाकर होटल में दोबारा, फिर दोस्तों के अकेला थोड़ी करेगा, फिर दोस्तों को भी जाकर खिलाना पड़ेगा, फिर इतनी देर भूख बर्दाश्त करना, एक तो ये भी नुकसान हुआ। फिर फिजिकली अगर हम गौर करें तो साइंसी एतबार से भी ये बंदे के लिए झूठ मुनासिब।
अच्छा ये मौजू मैं आप दोनों से सुनूंगा, इसी मौजू से रिलेटेड एक कॉल है, ये कॉल चलाते हैं।
अर्ज ये है कि माशाल्लाह एक ही वक्त में कितने लोग जो है वो चैनल पे क्लिक करते हैं, कोई कहाँ से कोई कहाँ से, माशाल्लाह अच्छा प्रोग्राम करें, लेकिन ये हमेशा कारोबार वाले बेचारा झूठ बोल रहा होता है कि रेडी वाला कपड़े वाला, ठीक है जिसका कारोबारी माइंड, आप ये बताएं ये झूठ के साइंटिफिक नुकसान क्या है? ठीक है ऑफिस में कैसे जो झूठ बोला जाता है, ठीक है फिर हुसूले इक्तदार के लिए, कोई हब्बे जा के लिए, कोई किसी मनसब के लिए, अब ये थोड़ी कि खाली कारोबारी जो है वो बोलता रहेगा झूठ, क्या कहते हैं इस बारे में?
नहीं मैं इसी से ऐड कर रहा था, आपकी गुफ्तगु इस मौजू से रिलेटेड शुरू हुई थी कि इसके जो साइंटिफिक जो नुकसान बयान किए जाते हैं, हम तो कई मौजू पर बढ़ चुके कि झूठ खाली यही कारोबारी नहीं है, घर में भी दोस्तों में भी, यानी दोस्तों में भी सच्ची बात है, अगर देखा जाए ना तो ये एक दूसरे पर भरोसा भी नहीं करते। आप कुछ कह रहे थे?
मैं साइंसी एतबार से अर्ज कर रहा था, मैं भाई की बात को भी आगे लूंगा कि हकीकतन हाल यह है कि हमारा कौन सा शोभा है, स्कूल ले लें, कॉलेजेस ले लें, यूनिवर्सिटी ले लें, आप लेट क्यों आ रहे हैं उस्ताद साहब, ये सब मसला हो गया था सर, ये मसला हो गया था, इस सब से हम लेट हो गए। तो अगर हम इसको, एक तो मुसलमान है, मुसलमान होने के नाते हम कुरान हदीस को सामने रखें, अपनी आखरत को सामने रखें, एक ये सबब है हम बच जाएंगे। दूसरा सबब यह है कि हम फिजिकली भी अगर हम देखें ना तो बंदा जिस वक्त अपनी खामियों को अपनी गलतियों को छुपाता है, फिर इनको छुपाने के लिए बंदा क्या करता है कि अब दूसरे को तो मनवाना है ना, झूठ मनवाने के लिए अब ये अगले बंदे पर गुस्सा करता है, अब तुम्हें समझ में नहीं आ रहा, तुम्हें मेरी बात समझ में नहीं आ रही, अच्छा मैं झूठ बोल रहा हूं क्या? तो अब बंदा तो दब गया ना सामने वाला, इसने झूठ बोला और झूठ को गुस्से के जरिए इसने ऊपर लाने की कोशिश की कि किस तरीके से वो दब जाए, बजाय वो दब गया लेकिन इसने गौर किया कि मैं गुस्से में गया, غصے کی وجہ سے مجھے کئی ایک بیماریاں لاحق ہو سکتی ہیں مسلسل اگر میرا یہ عمل رہا، کئی ایک سر میں درد رہے گا، بعض اوقات پیٹ میں درد ہو جاتا ہے، بعض اوقات بندہ ڈپریشن کا مریض بن جاتا ہے، بعض اوقات غصے کی وجہ سے ہارٹ اٹیک ہو جاتا ہے۔
اللہ،
میرے ایک دوست ہیں، انہوں نے مجھے بتایا کہ میرے نانا جان کو یوں ہی دل کا مسئلہ ہے، تو کہتے ہیں ان کو ہم خوش رکھتے ہیں، کہا کہ اس لیے کہ ذرا سی ہم ٹینشن دیتے تو ان کو اٹیک ہو جاتا ہے، دل کا اٹیک ہو جاتا ہے۔ تو پتا چلا کہ اس غصے کی وجہ سے دل کا اٹیک بھی ہو جاتا ہے، اور پھر اگر ہم غور کریں تو اس کو ایک تو دماغ کے اندر اللہ تبارک و تعالیٰ نے ایک ایسا نظام بنایا ہے کہ بندہ دماغ کے اندر ایک حصہ ہے جو سچ کو لیتا ہے اور سچ کو ڈیلیور کرتا ہے، زبان پر سچ کو چڑھاتا ہے، لیکن جیسے ہی بندہ جھوٹ بولتا ہے دماغ کے اندر وہ جو سچ والا مادہ تھا وہ تو اس نے تو سچ آگے بیان کر دیا، لیکن ہم اس کو کاٹ کر آگے جھوٹ کو بیان کرتے ہیں، یوں اندر ہی ایک انسان کے اندر ایک جنگ چل رہی ہوتی ہے، تو یوں بندہ ایک ڈپریشن کا مریض بن جاتا ہے۔ اور پھر ایک اور بیماری ہے جسے انزائٹی کہتے ہیں، یہ بیماری ہے کہ بندہ بے چین رہتا ہے، بے چین ہو جاتا ہے، خوف میں رہتا ہے، خوف میں مبتلا ہو جاتا ہے۔ اس کا سبب یہ ہوتا ہے کہ انسان کے اندر دو باتیں، خوف اور ڈر، یہ دو چیزیں مل کر بندے کو اس بیماری کا شکار کر دیتی ہیں۔ اچھا، جھوٹ میں یہ دونوں چیزیں ہوتی ہیں، انسان کو پکڑ جانے کا خوف بھی ہوتا ہے، سزا کا ڈر بھی ہوتا ہے، مجھے پتا ہے کہ یار یہ میں پکڑا گیا تو پکڑا جاؤں گا، اس کا ڈر ہمیشہ رہتا ہے، یا تو بندہ جب مر جائے تب اس کا ڈر ختم ہوگا، یا پھر یہ ہے کہ اس کا جھوٹ واضح ہو جائے تب ختم ہوگا، ڈر اور خوف اس میں ہمیشہ رہتا ہے۔ یہاں تک کہ ایک بھائی کے بارے میں مجھے پتا چلا، وہ اس وجہ سے نہیں، کسی سبب سے بھی یہ انزائٹی کا معاملہ ہو سکتا ہے، خوف اور ڈر، لیکن چونکہ جھوٹ میں یہ علامت دونوں پائی جاتی ہیں، اس وجہ سے یہاں تک کہ وہ واش روم میں بھی اگر جاتا ہے نا تو اپنے والدہ صاحبہ سے یا والد کو کہتا ہے اب باہر کھڑے ہوں، اکیلا بندہ یہاں تک کہ اپنے سائے سے بھی ڈر رہا ہوتا ہے، اس قدر وہ خوف میں چلا جاتا ہے۔ تو یہ اپنے اندر جو ہم یہ جھوٹ کی وجہ سے یہ جو نقصانات اپنے اندر لے لیتے ہیں، تو اگر ہم سچ کو لینا، دیکھیں اگر کوئی بندہ سچ بولنے والا ہے تو سچ بولنے والا ڈپریشن کا مریض نہیں ہوگا، اسے سر کا درد نہیں ہوگا، اسے سکون کی نیند بھی آئے گی، وہ مطمئن بھی ہوگا، لوگ اس پر اعتماد بھی کریں گے، اس کے ساتھ کاروبار بھی اچھا کریں گے، اس کو لین دین کا معاملہ بلا، وہ کہتے ہیں نا آنکھیں بند کر کے دے دینا، آنکھیں بند کر کے لوگ اعتماد کریں گے، آنکھیں بند کر کے اس کا کاروبار چمکے گا، تو کتنے ہی فوائد ہیں، یہ تو دنیا میں بظاہری فوائد ہیں نا، اور جو اخروی فضائل ہیں، اخروی جو ثواب ہے اللہ اکبر، وہ اللہ تبارک و تعالیٰ اور اللہ کا محبوب جانے کہ اللہ تعالیٰ کتنا عطا فرماتا ہے۔
ایک جھوٹ بندہ ایک جھوٹ بولتا ہے تو اس کو پھر چھپانے کے لیے بندے کو 100 جھوٹ بولنے پڑتے ہیں، اسی وجہ سے کہا کہ جو سچ بولتا ہے وہ بے فکر ہوتا ہے، جیسے کہ آپ نے ارشاد فرمایا، لیکن تو جھوٹ
یاد نہیں رکھنا پڑتا نا کس کو کیا
بولا۔ اب بتا دیے کہ بھائی کیا کرتے ہو، بھائی میرا تو بڑا بزنس ہے کہ وہ نوکری کرتا ہے، یا گھر کے اندر کوئی ایسا کچھ کہہ دیا، تو اس معاملے میں جب بندہ پھر اب ایک سال بعد ملاقات ہوئی، دو سال بعد ملاقات ہوئی، تو یاد رکھنا پڑتا ہے کہ میں نے اس کو بتایا کیا تھا، اب کسی کو بتایا ہوا ہے کہ میں یہ کرتا ہوں، دوسرے کو یہ بتایا ہوا ہے، یا میں یہاں رہتا ہوں، دوسرے کو بتایا ہوا ہے میں وہاں رہتا ہوں، اپنا جس جو علاقہ ہے وہ اچھا نہیں ہے، اور وہ نہیں بتانا کہ بھائی اسٹیٹس خراب ہو جائے گا، تو اس کو ٹینشن لگی رہتی ہے، جب ٹینشن لگی رہتی ہے نا پھر وہ ٹینشن کی وجہ سے جیسے آپ نے بتایا نا کہ وہ ڈپریشن کا شکار رہتا ہے، بے خوابی کی صورت ہوتی ہے، تو اسی وجہ سے کہا کہ جب بندہ جھوٹ بولتا ہے تو وہ ٹینشن کی وجہ سے وہ بے خوابی کی صورت رہتی ہے، اور جب یہ کثرت سے ہوتا ہے تو بندے کو السر ہو جاتا ہے، السر کی بیماری لاحق ہو جاتی ہے، اور جو سچ بولنے والا ہوتا ہے اس کو سوتے سے بھی جا کے پوچھیں گے نا ابھی کہاں رہتے ہو، کورنگی میں رہتا ہوں، اس سوتے سے جا کے پوچھیں گے ابھی کہاں رہتے ہو، بھائی میں صدر میں رہتا ہوں، میں کہاں رہتا ہوں، لیکن اگر وہ جھوٹ بولنے والا کو اٹھا کے پوچھیں گے تو پوچھے گا پوچھ کون رہا ہے،
دیکھے گا کہ دیکھا ہے کون، اس کو کہا کس کو کیا تھا،
تو پوچھ کون رہا ہے، اور کہ اچھا اس کو میں نے پتہ نہیں کیا بتایا ہوا ہے، تو سچ میں بڑی برکت ہے اور سچ میں رحمت ہے۔ جھوٹ اب چاہے وہ بندہ گھر میں جھوٹ بولے، چاہے وہ باہر جھوٹ بولے، چاہے وہ دوستوں میں جھوٹ بولے، چاہے وہ بچوں سے جھوٹ بولے، جھوٹ تو جھوٹ ہے۔ جھوٹ کے متعلق آقا نامدار صلی اللہ علیہ وسلم نے ارشاد فرمایا کہ جب بندہ جھوٹ بولتا ہے نا تو اس کی جو بدبو ہے ہمیں وہ بدبو محسوس نہیں ہوتی، ہم سونگ نہیں پاتے اسے، وہ فیل نہیں کر سکتے، لیکن اس کی جو بدبو اتنی خطرناک ہے کہ فرشتے ایک میل دور چلے جاتے ہیں۔ تو جھوٹ کے تو نقصانات ہی نقصانات ہیں، اور اس میں ایک نقصان تو یہ کہ اللہ رسول ایسے شخص کو ناپسند کرتے ہیں کہ جو جھوٹ بولتا ہے۔ جھوٹ کے بارے میں آیا کہ یہ منافقوں کی علامت ہے، جھوٹ کے بارے میں آیا کہ جہنم میں لے جانے والا عمل ہے، فرمایا کہ جھوٹ یہ گناہ کی طرف لے جانے والا ہے، اور گناہ یہ جہنم کی طرف لے جانے والا ہے۔ بندہ جھوٹ بولتا رہتا ہے یہاں تک کہ اللہ کے نزدیک کذاب یعنی بڑا جھوٹا لکھ دیا جاتا ہے۔ اور سچ کی فضیلت کے بارے میں آیا کہ جو سچ ہے اس کی برکتیں دیکھیں، فرمایا سچ नेकी की तरफ ले जाने वाली है, और जो सच है वो नेकी की तरफ ले जाने वाली है, वो नेकी है तो जन्नत की तरफ ले जाने वाली है। और बंदा सच बोलता रहता है, सच की कोशिश करता रहता है, यहाँ तक कि अल्लाह रब्बुल आलमीन के नजदीक तो सिद्दीक बड़ा सच्चा लिख दिया जाता है। सच की बड़ी बरकत और झूठ की बड़ी नहुसत है, जिसकी इतनी नहुसतें हों और जिसकी इतनी इतने नुकसान तो कि शुमार किए जाए तो शुमार ही करते हैं, और मिसालें दी जाते, फिर बहुत सारी इसकी मिसाल है, हर जगह इसकी मिसाल है। तो ऐसी चीज से बचना ही हमारे लिए फायदेमंद है, और ऐसी चीज से बचेंगे तो इंशाल्लाह सुरखुरु ही सुरखुरु होंगे।
और यहाँ पर मदनी चैनल के नाज़रीन के अहम मौजू की तरफ मैं आपको तवज्जो दिलाऊंगा कि जो माशरे में जो कॉन्सेप्ट है ना कि झूठ बोला तो क्या बुरा किया, ठीक है ना, ये एक आम जुमला कहा जाता है। तो अमीर अहले सुन्नत की किताब है कुफ्रिया कलिमात के बारे में सवाल जवाब, इसमें एक बड़ा अहम टॉपिक है। एक सवाल हुआ अमीर अहले सुन्नत से कि एक शख्स ने किसी बात पर बिला इजाजत शरई झूठ बोला, इस पर जब उसको किसी ने टोका तो उस मुंह फटने बका, आजकल सच्चाई का जमाना नहीं है, मैंने झूठ बोला तो क्या बुरा किया, इस तरह कहने वाले के लिए क्या हुक्म है। जवाब, इस तरह कहने वाले पर हुक्म कुफर है। आला हजरत इमाम अहले सुन्नत मौलाना शाह अहमद रजा खान रहमतुल्लाह अलैह की खिदमत में एक सवाल हुआ कि अमर ने कि यानी किसी शख्स ने जानबूझकर कचहरी यानी कोर्ट में एक झूठी गवाही दी, लोगों ने इस पर एतराज किया तो कहने लगा कचहरी में आजकल सच कौन बोलता है, जितने जाते हैं सभी वह झूठ बोलते हैं, अगर मैंने झूठ कहा तो क्या बुरा किया। जवाब, हदीस में फरमाया झूठी गवाही देने वाला वहां से कदम हटाने नहीं पाता हत्ता के अल्लाह पाक उसके लिए जहन्नम वाजिब फरमा दे। यहां तक तो गुनाह कबीरा ही था, जो आदमी की हलाकत और बर्बादी को बस है, आगे उसका कहना कि मैंने झूठ बोला तो क्या बुरा किया, ये सरी कलमा कुफर है। इस पर लाजिम है कि तजदीद इस्लाम करे, अगर औरत रखता हो तो असर नो इस्लाम लाने के बाद उससे तजदीद निकाह जरूरी है। तो यहाँ ये जो माशरा है ना, ये जिस डगर पर जा रहा है, तो हम अपने आप को तो बचाएंगे ना, अपनी औलाद को बचाएंगे, और एक मुसलमान होने की हैसियत से हम इस मामले में सच को प्रमोट करें, सच बोलने वालों को अप्रिशिएट करें, अपने बच्चों को भी। अच्छा, यहाँ पर एक और मौजू इस तरह से भी है कि हम झूठ बोलते भी हैं माशरे में और झूठ बुलवाते हैं, कैसे। अब मिसाल अगर किसी ने घर चेंज किया, घर चेंज करने के बाद मिसाल कोई कोरंगी में रहता था, अब कोरंगी में रहने वाला जो है वो क्लिफ्टन आगे रहने के लिए, क्लिफ्टन में कहा बस आप ब्लॉक 8 में आ जाए, और वहां स्ट्रीट नंबर मिसाल 22 है और उसमें हमारी बिल्डिंग है फुला फुला अपार्टमेंट। अब जो जिंदगी में कभी क्लिफ्टन आया ही ना हो, आपकी मोहब्बत में आ जाए वो, अब ढूंढ 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 वो पहुंचा भाई आपके अपार्टमेंट में, अब वहां तो बड़ी बड़ी बिल्डिंग है, 8वीं मंजिल पे आपका घर है, चलो जी जैसे करीब पहुंचे पता चला कि आज स्टैंड बाय जनरेटर भी खराब है और लाइट नहीं है, बच्चों को उठा उठा कर वो हाँपता कांपता 8वीं मंजिल पैदल चढ़ा भाई ऊपर, अब वहां पढ़ के आपने दरवाजा खोला, अरे आइए 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 बैठे मेरे, हमारा घर ढूंढने में आपको कोई तकलीफ तो नहीं हुई है। अब आप खुद सोचें कि 2 घंटे तक वो बेचारा ख्वार होता रहा है, आपको खुद पता है कि मेरी बिल्डिंग में लाइट नहीं है, जनरेटर भी खराब है, ये 8 मंजिलें ऊपर चढ़ गया है अपनी सारी फौज को उठाकर है, और यहाँ आकर जो इसका हाल हो रहा है वो खुद दिखा रहा है कि मैं कितना परेशान हुआ हूँ, और हम उससे पूछ रहे हैं कि आपको हमारा घर ढूंढने में कोई तकलीफ तो नहीं हुई। तो ये क्या होता है कि फिर वो मुरव्वत में क्या कहता है, नहीं नहीं तो बस वो गाड़ी लेकर सीधा आपके दरवाजे पे पहुंचाऊ, किसी से पूछने की हाजत ही नहीं हुई है। तो यहाँ वो झूठ बुलवाया जाता है। तो ये जो एहतियात जुमले है ना, एहतियाती जुमले, ये भी एहतियात करनी चाहिए। आप क्या मेहमान आया, आपने कहा जी मैं तो आज आपको अपने हाथ से चाय पिलाऊंगा, चलें जी, कभी आप घर में तो बनाते नहीं थे, आज घर में कोई था नहीं, मेहमान आ गया, मोहब्बत में चले गए, अब आपने दूधपत्ती बनानी है, आपने दूध चढ़ाया कि भाई चलो चाय बनाते इनके लिए, अब आपको पता ही नहीं कि इसमें नमक है और इसमें चीनी है, जो नमक वाली डब्बी थी उसी से आपने 2 चम्मच लेकर डाल दिए, बेहतरीन दूधपत्ती चाय बनाकर आपने पिलाई,
अब उस मोहब्बत करने वाले ने जब आपके हाथ की बनी हुई चाय पी है, वो पहले तो चेहरा देखेगा आपका, लेकिन चूंकि आपकी पर्सनैलिटी है, आपने बड़ी मोहब्बत से चाय बनाकर पिलाई है, तो उसने तो चाय पी ली। चाय पीने के बाद फिर पूछते कहा बोलो भाई
कैसी लगी,
कैसी लगी मेरे हाथ की चाय, है कैसी लगी मेरे हाथ की चाय। तो अब वो बेचारा क्या बोलेगा कि हजरत वो कुछ जरा कुछ स्टिकर स्टिकर लगा ले ताकि आपको पता रहे कि भाई इसमें नमक होता है, इसमें चीनी होती है खाने का, ये तो ये भी तो एक मसला है।
जी हाँ, बहुत झूठ की वजह से
नहीं बुलवाना,
जी जी
बुलवाना, झूठ बुलवाते हैं।
झूठ एक तो जो बुलवाना है उसी की तरफ आ रहा था कि झूठ बुलवाने में भी हमारा जैसे आपने बताया ना किरदार होता है। ऐसे सवाल करने से आप देखिए अमीर सुन्नत ने जो मदीन नामक का रिसाला दिया है ना, तो मैं तो यहाँ सबको ये दावत दूंगा वो रिसाला ले लीजिए, एक बार ले लीजिए। बहुत सारी चीजें जिनकी तरफ हमारी तवज्जो नहीं रहती, बहुत सारी चीजें हैं, वो 72 सवालात हैं और सवालात इतने जबरदस्त हैं कि अगर उन पर अमल करने वाले बन जाएं तो बहुत फायदा है और अल्लाह पाक की रजा उसमें हासिल होगी। बहुत सारी चीजें उसके अंदर जबरदस्त है। उसने मेरे सुन्नत ने एक सवाल ये भी दिया है कि क्या आज आपने किसी से ऐसे सवाल तो नहीं किए जिसकी वजह से मुसलमान उमूमन झूठ में मुब्तला हो जाता है कि भी खाना कैसा लगा, हमारे घर पे आने में परेशानी
तो
नहीं हुई,
मेरी बात बुरी तो नहीं लगी,
मेरी बात इतनी कड़वी बात है,
मेरी बात बुरी तो नहीं लगी, इतनी सुनाई आपने तबीयत से उसको, फिर आप उसको कह रहे मेरी बात बुरी तो नहीं लगी आपको।
ये भी होता है कि मैं आपसे काम है मना तो नहीं करेंगे, अब उसको वो बोल दे झूठ बोल दे नहीं मैं मना नहीं करूंगा, जब काम बताया तो काम ऐसा है उससे हो नहीं सकता, अब वो उसको मजबूरन झूठ बोलना पड़ेगा कि भाई नहीं मैं नहीं कर सकता। तो इस किस्म के जो सवालात हैं कि जिससे बंदा उमन झूठ में मुब्तला हो जाता है उससे हमें बचना है, झूठ बुलवाने से बचना है। और यहाँ पर एक तो झूठ बुलवाने से भी बचना है, मैं एक और अहम पहलू की तरफ तवज्जो दिलाना चाहूंगा क्योंकि आपको पता है कि आजकल सोशल मीडिया का दौर दौरा है और सोशल मीडिया आम है, तो बिलखसूस जो अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम के जो फरामीन है, नबी रहमत सल्लल्लाहु अलैहि वसल्लम की जो अहादीस हैं उनके मुतालिक भी बिला तहकीक कुछ बोलने से बचना चाहिए। कोई झूठ बोलने के भी ये रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम का फरमान है, नहीं बिला तहकीक हम बिल्कुल तहकीक नहीं करते और उसको आगे बढ़ा देते हैं, उसके मुतालिक कह देते हैं रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम का फरमान है, तो ये कितना बड़ा झूठ है। अल्लाह के नबी सल्लल्लाहु अलैहि वसल्लम इरशाद फरमाते हैं जो मेरी तरफ कोई हदीस बयान करे हालांकि वो जानता हो कि वो ये झूठ है तो वो बड़े झूठों में से एक झूठ है, मुस्लिम शरीफ की रिवायत है। तो बिला तहकी ये तो हमारे रसूल का फरमान है, इतनी बड़ी बात है कि दीन के बहुत बुनियादी उसूल, एक एक हदीस हमारे लिए उसूल के हिसाब लगती है, तो उसको ऐसी आगे बढ़ा देना कोई बात देख के उस पर हदीस का लेवल लगा हुआ हो उसको हदीस मान लेना और दूसरे को बताना कि ये हदीस है और जिस चीज के बारे में हमें कन्फर्म नहीं है दूसरे को समझाना हदीस है, ये बहुत बड़ी बात है। तो जब तक हमें कन्फर्म ना हो उस वक्त तक हमें जो है वो उस बात को हदीस नहीं कहना चाहिए।
मैं यहाँ पर अर्ज करूंगा कुर्बान भी, अच्छा इसमें ये भी होता है कि पहले तो एक ये था कि फोर्थ स्टेट एक आती थी कि आप पर ये लाजिम है, नहीं करवाएंगे तो पता नहीं क्या हो जाएगा, इतना डर से वो फोर्थ स्टेट करवाते थे। अब ये है कि अगर आपने ये मैसेज 10 बंदों को 50 बंदों को फॉरवर्ड नहीं किया तो आप बहुत बड़े नुकसान में हो जाएंगे, ये हो जाएगा वो हो जाएगा, आप फुला बंदे ने उसने 50 बंदों को व्हाट्सएप कर दिया, मैसेज आगे बढ़ा दिया तो उसका कारोबार हो गया, उसका काम फंसा हुआ था। यूं अल्लाह माफी अता फरमाए, एक तो हुजूर अलैहिस्सलाम की तरफ झूठ बांधना है, नबी पाक सल्लल्लाहु अलैहि वसल्लम ने इरशाद फरमाया मन कज़ब अलैया मुतअम्मिदन फलयतबव्वअ मक़अदहु मिनन नार, के हुजूर अलैहिस्सलाम फरमाते हैं जिसने जान बूझ कर मेरी तरफ झूठ बांधा उसने अपना ठिकाना जहन्नम में बनाया। तो अगर हम ये वाला सिलसिला करें कि माज़अल्लाह ये झूठ आगे फैलाएंगे पता नहीं कितनों तक जाएगा, और हुजूर अलैहिस्सलाम की तरफ झूठ मनसूब मेरी जात की वजह से हो रहा है, नाउज़ बिल्लाह मिन ज़ालिक, डरना चाहिए इस मामले से और हमें पहले तहकीक करनी चाहिए और उलमाए अहले सुन्नत से हमें तहकीक करवानी चाहिए कि आया कि ये हदीस है भी है या नहीं है। एक तो है कि वो मनगढ़ंत रिवायत है उसको आगे फैला दिया तो ये सिलसिला कर दिया, तो इसलिए हमें उलमाए अहले सुन्नत के पास ही आना चाहिए। और दूसरी अर्ज ये करूंगा कि किस तरह हम सुधर सकते हैं, तो एक छोटी सी इसमें मैं अपनी नाकिस राय के मुताबिक ये अर्ज करूंगा कि तरबियत के लिए एक तो जिस तरह कुर्बान भाई इरशाद फरमा रहे थे मदनी नमाज का रिसाला, वो बेहतरीन ये सिलसिला है कि अगर हम इसको सिर्फ पढ़ ही लेना तो अमल का खुद ब खुद जहन बन जाएगा। दूसरी बात यह है कि अगर आप जैसे ऐसा फरमा रहे थे कि जो सेठ है जो तरबियत करने वाला है जो जो बड़ा है تو اس کے جو ماتحت بندے ہیں ان کی تربیت کا کیا سلسلہ ہوگا؟ تو ان کے لیے میں تو گزارش یہی کروں گا ان سے کہ مدنی مذاکرہ دیکھیں. مدنی مذاکرہ دیکھیں گے تو یقیناً ہماری تربیت امیر السنت اور امیر السنت جیسی شخصیت اگر ہماری تربیت فرمائے تو سبحان اللہ ہمارے وارے نیارے ہوں گے اور یہ نیک صحبت ہی کی بدولت جو ہے ہم بچ سکیں.
دعوت اسلامی کے ماشاء اللہ افطار اجتماع کا سلسلہ، مدنی مذاکروں کا سلسلہ ہو، تو اس طرح کے جو بھی معاملات ہیں اس میں کریں. اور ساتھ ہی مطلب بزرگوں کی سیرت کا میں چند ایک باتیں عرض کروں گا. حضرت عمر بن عبد العزیز رضی اللہ عنہ کے حوالے سے میں نے پڑھا تھا کہ آپ فرماتے کہ جب سے معلوم ہوا کہ جھوٹ انسان میں عیب پیدا کرتا ہے میں نے جھوٹ نہیں بولا.
اللہ،
یعنی جھوٹ یہی آج جو یہاں سن رہے ہیں، ہم اپنا ذہن بنا رہے کہ جھوٹ نہیں بولنا ہے. بھائی زیادہ زیادہ کیا ہوگا؟ بھائی پولیس نے اگر روکا ہے آپ کو، پولیس نے روکا ہے آپ کو اور آپ کو کہا کہ بھائی لائیں کاغذات،
ٹھیک ہے،
تو ہم وہ امیر رضا کی جملہ فرماتے ہیں جیب بجاتے ہیں، ارے
ایمان
میں تو ٹیبل پہ بھول گیا، وہ شرٹ چینج کر کے آ گئے نا، میرے پینٹ میں رہ گئی، میرے شرٹ میں رہ گئی. اب آپ کو تو پتہ ہے نا کہ آپ کا تو لائسنس بنا ہی نہیں ہے، کہاں سے بھول گئے بھائی آپ کاغذات؟ جس بائک کو آپ چلا رہے وہ کاغذات کے بغیر تو خرید ہی ہے آپ نے، آپ کے کاغذات ہی نہیں ہے تو آپ کس چیز کو ڈھونڈ رہے ہیں بھائی؟ کس چیز کا کہہ رہے ہیں کہ میرے گھر پہ رہ گئے؟ پھر اسی طرح دکاندار ہوتے ہیں، اب رش ہے آپ کی دکان پر، لوگ آتے ہیں، یا ذرا کھلا دینا، تو جملہ کیا ہوتا ہے؟ کھلا نہیں ہے، کھلا نہیں ہے. اب نیاز ہو رہی ہے، وہ کھانا ختم ہو گیا، کھانا ختم ہو گیا، حالانکہ پتہ ہے کہ چار چھ دے گی اور اندر رکھی ہوئی ہے تاکہ ہم بعد میں جو کھلا رہے ہیں نا وہ کھائیں گے. اب یہ جو جملے ہیں نا، ان جملوں کو نوٹ کریں، یہ جملے جو ہیں یہ سچ نہیں ہے. اگر اللہ نے آپ کی دکان پر ایسا معاملہ رکھا ہے کہ لوگ رجوع کرتے ہیں، تو امیر فرماتے ہیں کہ کچھ خیر خواہی کی نیت سے کھلا رکھی لو نا یار، کچھ ایک دو گڈیاں کھلے کی رکھ لو. اگر کوئی کھلا لینے آتا ہے تو خصوصیت کے ساتھ دو کہ جو دنیا میں اپنے بھائی کو خوش کرے گا قیامت کے دن اللہ پاک اسے بھی خوش فرمائے گا. تو یوں اپنی طبیعت میں اس چیزوں کو لانے کی کوشش کریں، سچ بولیں، جھوٹ سے بچیں. نہ جھوٹ بولیں گے نہ بلوائیں گے
انشاءاللہ،
نہ جھوٹ بولیں گے نہ بلوائیں گے انشاءاللہ عزوجل. اللہ پاک ہم سب کو عمل کرنے کی توفیق عطا فرمائے. آمین. بجاہ نبی الامین صلی اللہ تعالی علی وآلہ وسلم، صلوا علی الحبیب صلی اللہ تعالی علی محمد.
دلا غافل نہ ہو یک دم، یہ دنیا چھوڑ جانا ہے، بغیچے چھوڑ کر خالی زمین اندر سمانا ہے.